SBS नेपालीमा तपाईलाई स्वागत छ। हामीसँग आफ्नो सम्बन्ध गाँस्नुहोस्। अस्ट्रेलियाली समाचार र थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरू नेपाली भाषामा सुन्नुहोस्। प्रत्यक्ष रेडियो प्रसारण र हाम्रा पोडकास्टहरू मार्फत समुदायका गतिविधिहरू बारे जानकार रहनुहोस्। तपाईँ जहाँ भए पनि घरको आभास पाउन SBS रेडियो एप आजै डाउनलोड गर्नुहोस्।
महिनाको पहिलो आइतबार भएका कारणले गर्दाखेरि हामी चाहिँ विभिन्न आर्थिक विषयवस्तुमा कुराकानी गर्ने गर्दछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग। र तपाईँसँग पनि कुनै प्रश्नहरू रहेका छन् जुन सोध्न चाहनुहुन्छ विश्वास भट्टराईलाई भनेदेखि हामीलाई एसएमएस गर्न सक्नुहुनेछ 0429996263 0429996263 र यति भन्दै चाहिँ अब आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग नै कुरा गर्नतर्फ लागौँ। विश्वास चाहिँ स्वागत छ तपाईँलाई एसबिएस रेडियो नेपाली कार्यक्रममा।
थ्याङ्क यू भेरी मच सुनिताजी, हजुरलाई पनि हजुरहरूलाई पनि स्वागत गर्न चाहन्छु।
हजुर, अब दसैँ तिहार त रमाइलोसँग मनाउनु भयो होला, कस्तो भयो त?
हजुर, भर्खरै तिहार सिद्धि हिजो भर्खर होइन, फ्यामिली टाइम गर्नको लागि एउटा राम्रो वातावरण भएको थियो, त्यही टाइम स्पेन्ड गर्न पाइयो, त्यसको लागि हामी फर्चुनेट छौँ।
है, अब आर्थिक कुराकानी गर्नतर्फ नै लागौँ होइन। अब जस्तै सुरुवातमा चाहिँ अब आरबिएले आफ्नो इन्ट्रेस्ट रेट जुन यो मेलबर्न कपको बेलामा विभिन्न आशाहरू अब भनौँ न अलिकति एक्सपेक्टेसनहरू रहेको थियो, तर त्यसमा चाहिँ आफ्नो इन्ट्रेस्ट रेट नघटाउने भनिरहँदाखेरि यता ब्याङ्कहरूले चाहिँ होम लोनको इन्ट्रेस्ट रेट चाहिँ बढाउने भनिरहेका छन्, समाचारहरू आइरहेका छन्। यसले चाहिँ अब घर किन्नेहरू होम ओनर्सहरूलाई चाहिँ कस्तो अर्थ राख्छ यो यो निर्णयले चाहिँ?
हेर्नुहोस् अब यसलाई दुई किसिमले हेर्न सकिन्छ होइन। रिजर्भ ब्याङ्कले जुन हिसाबले भनेको हो, अहिलेको इमिडिएट थ्रेट भन्दा पनि रिजर्भ ब्याङ्कको इन्डिकेसन चाहिँ फ्युचरको नियर अलि टु इयर्स प्लस पछिको आफ्टर 24 पछिको फोरकास्टिङ गरेको रिजर्भ ब्याङ्कले। आई थिङ्क अहिलेको पेन्डेमिकको सिचुएसनले हामीले रोड टु रिकभरी अहिले जुन हेरिरहेछौँ त्यो 1 and 2 years प्रोजेक्ट छ। आई थिङ्क 2024 पछि धेरै नै स्टेबिलिटी आउँछ होला, इम्प्लोइमेन्टहरू पनि चेक हुन्छ होला, त्यो हिसाबले रिजर्भ ब्याङ्कले चाहिँ 24 पछिको इन्डिकेसन चाहिँ दिएको हो। अब त्यही इन्डिकेसनलाई गाइडलाइन मानेर प्रायः अहिले ब्याङ्कहरूबाट तपाईँले भन्नुभयो जस्तो ब्याङ्कहरूले धेरैलाई इफेक्टिभ रेट चाहिँ 2-3 years रेटहरूमा ब्याङ्कहरूले चेन्ज गरेको पाइएको छ, त्यो चाहिँ धेरै नै इनलाइन हो। त्यसले गर्दा मार्केटले त्यतिको स्ट्राटेजिक फ्याक्टर गर्ला जस्तो चाहिँ मलाई लाग्दैन, किनभने यो कुरा चाहिँ मान्छेले पहिलेदेखि नै फ्याक्टर गरेको थियो कि 2024 चाहिँ रेटहरू अभियसली चेन्जेस हुन्छ भनेर होइन। रेट सधैँ नै अब 0.25 आरबिआईको गाइडलाइन्सको 0.25 क्यास रेटमा चाहिँ बस्दैन, त्यही भएर आई थिङ्क यसलाई चाहिँ मार्केटले वेल पर्सिभ गरेको छ अनि ब्याङ्कहरूले पनि त्यही नै अनुसार गरेको हो। आई थिङ्क इट्स भेरी प्रेडिक्टेबल, त्यही भएर यसमा त्यति वरी गर्नुपर्ने चाहिँ छैन, तर न्युज आएको भएर चाहिँ एकैचोटि अलिकति हट न्युज जस्तो सुनिएको मात्रै हो
है। अनि अब जस्तै अलिकति यो यो वार्षिक इन्फ्लेसन चाहिँ 3.0% बढ्ने भनिएको छ, यसले चाहिँ अब विभिन्न किसिमका उद्योगहरूमा चाहिँ यसले पार्ने प्रभाव चाहिँ कस्तो देखिन्छ, त्यसको बारेमा पनि बताइदिनुहोस् न।
हजुर, अब अहिलेको इन्फ्लेसन चाहिँ अलिकति ओरी नै छ, किनभने अहिलेसम्म हामी सबड्युमै थियौँ होइन, किनभने क्यास फ्लो क्यास चाहिँ अलिकति इजिली रेडिली अभाइलेबल भनौँ न एक किसिमले अरू किसिमले, चाहे त्यो गभर्मेन्ट ग्यानको कारणले होस् या त तपाईँको मान्छेको घरको प्रपर्टीको इक्विटी बढेर होस्, कुनै न कुनै प्रक्रियाबाट या चिपर रेटको कारणले होस्, कुनै न कुनै प्रक्रियाबाट अहिलेको लागि मनी सप्लाई चाहिँ एकदमै इजी छ। जब मनी सप्लाई इजी हुन्छ नेचुरली इन्फ्लेसनले पनि टल्लिन्छ, तर अहिलेको लेटर टर्ममा लाइक 6-7 months हामीले के देखिरहेछ भन्दाखेरि मनी सप्लाई मात्र नभएर तपाईँलाई बेसिक निड्सहरू लाइक भन्दाखेरि ग्रोसरीदेखि लिएर सामानहरू इभन पेट्रोल प्राइसहरू सबै चिजहरू बढ्दै नै गएको देखिरहेछ। अब चाइनाको वरीको कारणले पनि इन्टरनेसनल रिलेसन्सको कारणले गर्दा फेरि क्लाइमेट चेन्ज धेरै कुराले फ्याक्टर गर्दा चाहिँ हामीले चाहिँ के देख्छौँ भन्दाखेरि गोइङ फरवर्ड एक्चुली इकोनोमी अब जब रिकभर हुन्छ नेचुरली तपाईँ सामानको डिमान्ड बढ्न थाल्छ, त्यसले गर्दा सप्लाई चाहिँ डेफिनेटली बोडल चेन हुने देखिन्छ। यदि त्यो भएको खण्डमा चाहिँ हामीलाई लाग्छ इन्फ्लेसन अलिकति रेड लाइन भनौँ या अलिकति डेन्जर जोनमा गइ नै सकेको छ र अझ पनि यो क्रममा जाने नै हुन्छ। यसको इमिडिएट इफेक्ट के हुन्छ सुनिताजी भन्दाखेरि सबभन्दा ठुलो त अभियसली इन्ट्रेस्ट रेटमा प्रेसर पर्छ, त्यसपछि बिजनेसको फन्डिङ, बिजनेसको लजिस्टिक, बिजनेसको इम्प्लोइमेन्ट हायर, स्टाफ हायरहरूमा फरक पर्छ, र यसको फ्लोन इफेक्टले चाहिँ मान्छेको डिस्पोजल इन्कममा डाइरेक्टली इम्प्याक्ट पर्ने हुनाले अनेस्टली भन्नुहुन्छ भने नेक्स्ट 1 year चाहिँ प्रोब्ली इन्फ्लेसन चाहिँ हाम्रो लागि अलिकति सबभन्दा डेन्जर भनेकै इन्फ्लेसन हो। तपाईँले जुन कुरा उठाउनु भयो त्यो चाहिँ एकदम जायज हो, आई थिङ्क यसलाई चाहिँ अलिकति हामीले माइन्ड गर्नुपर्छ होला, स्पेसली अहिलेकोमा सबभन्दा अर्को वरी के भइरहेको छ तपाईँलाई थाहा छैन, सिपिङ कन्टेनर जुन कि चाइनाबाट हामीले जुन सिपिङ कन्टेनर आउँछ त्यो सिपिङ कन्टेनरहरूको तपाईँको कस्ट तपाईँको 7 to 8 times बढेको छ. त्यो कुराहरू पनि एट द एन्ड अफ द डे सबै तपाईँको कन्ज्युमर गुड्समा फ्लो हुने हुनाले त्यसले चाहिँ इन्फ्लेसनलाई डेफिनेटली लिफ्ट गर्छ. यसलाई चाहिँ अलिकति वाच गर्छौँ हामी 3-4 months चाहिँ. यो चाहिँ अघि भने जस्तो यो चाहिँ अलिकति डेन्जर जोनमा छ. यसले चाहिँ डेफिनेटली नै नेगेटिभ इम्प्याक्ट ल्याउन सक्छ हाम्रो रिकभरी इकोनोमीमा.
मान्छेहरूले अब सामान्य मान्छेहरूले अब यो इन्फ्लेसनबाट आफूलाई चाहिँ अलिकति बचाउनको लागि अथवा आफूलाई अलिकति सुरक्षित राख्न भनौँ न यसबाट चाहिँ केही गर्न सक्ने उनीहरूको हातमा केही हुन्छ?
हेर्नुहोस् अब खासै भन्ने हो भने डाइरेक्टली कन्ज्युमर प्रोडक्टमा हामीले गर्न सक्ने भन्ने कुरा कमै छ होइन. किनभने मार्केट तपाईँले बढ्यो भन्दाखेरि तपाईँको आई थिङ्क इट्स भेरी भेरी किनभने मार्केट बढ्यो भन्दामा तपाईँले सामान स्टोर गरेर घरमा राख्ने भन्ने कुरा प्र्याक्टिकल हुँदैन. एउटा सर्ट टर्मलाई मात्रै हुन्छ होइन. अब बेसिक गुड्स पेट्रोल सबै कुरा स्टोरेज गर्न सक्छ. मान्छेले के गर्न सक्छ भन्दाखेरि आई थिङ्क हामीले चाहिँ के गर्न सक्छौँ भन्दाखेरि एउटा इन्भेस्टमेन्ट डिसिजन इन्भेस्टमेन्ट चाहिँ वाइजली गर्नुपर्छ. अहिलेको लेभलमा तपाईँले क्यास ब्याङ्कमा राख्नु या ब्याङ्कमा पैसा सेभ गर्नु घरमा इक्विटी राख्नु भनेको चाहिँ एकदम पुरानो परम्परा डेढ परम्परा हो. जस्तै हामीलाई बच्चेदेखि बाबा आमाले सिकाउँछ नि घरमा पैसा भयो भने ब्याङ्कमा राख्नु. अहिलेको मोडर्न जेनेरेसनमा चाहिँ द्याट्स द वर्स्ट एडभाइस एनीबडी क्यान गिभ होइन. अहिलेको लागि चाहिँ के छ भन्दाखेरि तपाईँको हरेक डलर लिटरली तपाईँको जब इन्फ्लेसन हुन्छ तपाईँको पैसाको भ्यालु हुँदैन. भन्नुहोस् तपाईँले आज $100 राख्नु भएको छ ब्याङ्कमा भने आफ्टर वान इयर्स तपाईँको 4% इन्फ्लेसन हुने भयो त्यो पैसा नेचुरली $96 मात्रै हुने भयो पर्चेसिङ पावरको एस्पेक्टमा. त्यही भएर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि आफूलाई त्यो इन्फ्लेसनभन्दा अगाडि राख्नलाई तपाईँले त्यो पैसालाई इन्भेस्ट गरेर $3-4 बढी कमाउनु पऱ्यो. इन्फ्लेसनलाई बिट गर्नु पऱ्यो. त्यही भएर हामी चाहिँ के हुनु पऱ्यो भने अलिकति एजुकेटेड हुनु पऱ्यो. पैसालाई कसरी इन्भेस्ट गर्ने केमा इन्भेस्ट गर्ने भन्ने कुरा नेचुरल राख्नु पऱ्यो. जब मान्छेहरू हुन्छ कि मैले अप्सनमा पैसा राखिरहेको छु यताउता भन्छ आई थिङ्क त्यो कन्सेप्ट चाहिँ अब धेरै ओल्ड र पुरानो फेसन हो. तपाईँले त्यो 2% इन्ट्रेस्ट बाँचेर तपाईँलाई लिटरली पैसा ब्याङ्कमा राख्दाखेरि अहिले तपाईँलाई ब्याङ्कबाट 2% इन्ट्रेस्ट बचाउनुहुन्छ इन्फ्लेसन 3% छ भने तपाईँले ब्याङ्कमा पैसा राख्यो भने तपाईँलाई घाटा लागिरहेको छ. त्यही सिम्पल टर्ममा त्यही हो अहिले.
हजुर अब यही कुरा गर्दाखेरि चाहिँ अब अलिकति प्रपर्टी मार्केटमा आफूले इन्भेस्टमेन्ट गर्ने सोच कसैले बनाइरहनु भएको छ भने अब जुन यो अन्तर्राष्ट्रिय सीमा खुल्यो होइन यसले गर्दाखेरि अब मानिसहरू आउने क्रम पनि बढ्छ. अब यसको असर चाहिँ प्रपर्टी मार्केटमा चाहिँ कस्तो हुन्छ? प्रपर्टीको मूल्यमा चाहिँ कस्तो असर पार्छ होला?
अब सुन्दाजी हेर्नुहोस् अब अहिलेको लेभलमा जहाँबाट हामीले हेर्दा चाहिँ एकदमै डिमान्ड ड्रिभन मार्केट छ भने मतलब जस्तै डिमान्ड जति छ त्यतिको सप्लाई कन्जेसन बोटलनेक छ अहिले गर्न सकेका छैन होइन. अब यो क्रम चाहिँ अझ पनि कन्टिन्यू नै हुने जस्तो देखिन्छ जहाँसम्म हामीलाई लाग्छ. अब अभियसली तपाईँले एउटा सकारात्मक कुरा के गर्नु भने बोर्डरको कुराहरू छ होइन. अब इन्टरनेसनल बोर्डर खोल्ने भन्दाखेरि हाम्रो एजम्सन चाहिँ के छ भन्दाखेरि त्यसमा अब माइग्रेन्टको पनि एउटा ठुलो पुल हुन्छ. जब कि अब अस्ट्रेलियाले स्किल माइग्रेन्टलाई ओपन गर्ने कुरा गरिरहेको छ त्यसले गर्दाखेरि एउटा रियली इन्कम भएको रेजिडुअल फ्यामिली फ्यामिली नै ल्याउने कुरा छ. त्यसमा चाहिँ तपाईँको स्टुडेन्ट अरू वर्कर्सहरूदेखि आउनेहरूले गर्दाखेरि तपाईँको रेन्टल डिमान्डमा पनि स्वर हुन्छ. जहाँसम्म हामीलाई लाग्छ अब यत्रो हामीले अब अलमोस्ट 2 years भयो भनौँ न भर्चुअली अस्ट्रेलियामा खासै मान्छे बाहिरबाट नआएकोहरू त्यो पपुलेसन ग्रोथमा पपुलेसन नेट पपुलेसन ग्रोथमा कुनै डाइरेक्ट इम्प्याक्ट नभएको कारणले जहाँसम्म लाग्छ हामीलाई जब यो ओपन हुन्छ डेफिनेटली त्यो बेला ड्रिभन डिमान्ड फेरि एक्चुली स्वर हुन्छ. अहिले हामीले के देखिरहेछौँ भन्दाखेरि तपाईँको अहिलेको लेभलमा बिल्डिङ एप्रुभल जब कि नयाँ घरको एप्रुभल इज ओभर 125-26% डाउन भइसक्यो कम्पेयर टु ब्याक इन फेब्रुअरी मार्च. त्यसको गुड कारण पनि छ अभियसली त्यो बेला गभर्मेन्ट ग्रान्टहरू पनि धेरै हाइली थियो. अहिले त्यो ग्रान्टहरू धेरै स्केल ब्याक गरिसक्यो. तर त्यो बाहेक पनि आई थिङ्क नेचुरल रिजन हामीले के हेर्नुपर्छ भन्दाखेरि नम्बर अफ पिपुल एक्चुली कन्ट्रीमा आउने नै छैन. त्यसले गर्दाखेरि यो डिमान्ड अझ ड्राइभ भइसकेको छैन. जब यो खोल्छ नेचुरली आई थिङ्क रेन्टललाई पनि एउटा ठुलो सपोर्ट हुन्छ. अहिले सिटीदेखि लिएर तपाईँको विथिन 30 kilometers भनौँ न अपार्टमेन्टको जुन थियो अपार्टमेन्टमा बस्ने अपार्टमेन्ट रेन्ट गर्ने कल्चर छ त्यो चाहिँ प्रिटी मच ड्राइडअपै भइसक्यो. अपार्टमेन्ट रेन्ट गर्न धेरै गाह्रो भइरहेछ. त्यो पनि मार्केट ड्राइभ हुन्छ. त्यही भएर जहाँसम्म मलाई लाग्छ कसैले प्रपर्टी किन्ने बारेमा छ भने चाहिँ अस्ट्रेलियन मार्केट प्रपर्टी मार्केट अझ पनि हामी रोबस्ट देख्छौँ. नेक्स्ट इयर हो 20% ग्रोथ फोरकास्ट चाहिँ छैन. यसपालि हामी 24% ल्यान्ड हुन्छौँ होला यो वर्षको एन्डसम्म. तर नेक्स्ट इयर प्रोब्ली 6-10% नोमिनल ग्रोथ चाहिँ हामी अझ पनि देख्छौँ. भनेपछि यसलाई पोजिटिभै हेर्नुपर्छ.
हजुर अब अलिकति अघिको अब यो एउटा प्रपर्टी किन्ने कुराहरू भयो होइन. अनि अर्को अघिको त्यो जुन रिजर्भ ब्याङ्कको इन्ट्रेस्ट रेटको कुरासँग जोडेर अब मानिसहरूले घर किन्दाखेरि अथवा प्रपर्टी किन्दाखेरि जुन लोन लिने गर्दछन् त्यो चाहिँ अब फिक्स टर्ममा राख्दाखेरि अथवा फिक्स टर्म अलिकति त्यो भेरिएबल लोन चाहिँ अलिक बढी फ्लेक्सिबल हुन्छ भनिरहँदाखेरि अब फिक्स टर्म हटाउनु र अनि भेरिएबलमा जानु चाहिँ बुद्धिमानी होला कि नहोला? तपाईँको आफ्नो विचार कस्तो छ?
मेरो विचारमा सुनिता जस्तो दुई किसिमको कुरा छ होइन, हामीले कहिले म चाहिँ कहिले पनि कसैलाई पनि के एडभाइस दिन भन्दाखेरि फिक्स र भ्यारिएबलको बिचमा हेजिङ गर्ने कुरामा चाहिँ आई डोन्ट थिङ्क इट्स अ गुड आइडिया, किनभने हामीले जति सोच्छौँ त्यो रेटहरू ब्याङ्कहरू या नन या लेन्डिङ इन्स्टिट्युटहरू पब्लिस गर्दा हामीभन्दा उनीहरूले 10 times बढी सोचेको छ, त्यसबाट फाइदा चाहिँ कुनै पनि हालतमा हुँदैन होइन। हामीले सबभन्दा ठुलो फ्याक्टर चाहिँ भेरिएबल जाने कि फिक्स जाने भन्दा चाहिँ दुई चारवटा कुरा चाहिँ के राख्नुपर्छ भन्दा आफ्नो पर्सनल सर्कमस्टेन्सेसको हिसाबले तपाईँलाई कुनै पनि पोइन्ट इन टाइममा के गर्दा बेटर होला भन्ने कुराको चाहिँ इम्पोर्टेन्स हुन्छ होइन। त्यसको लागि तपाईँले सम्बन्धित ब्रोकर या ब्याङ्कको मान्छे चाहिँ एउटा एडभाइस लिनुपर्छ, उहाँहरूले तपाईँलाई गाइड गर्नुहुन्छ। फ्याक्टरहरू के हुन्छ भन्दा तपाईँले भेरिएबल रेट लिने भने तपाईँले भन्नुभयो जस्तो डेफिनेटली यसमा फ्लेक्सिबिलिटी हुन्छ, जबकि ओभर पेमेन्ट तपाईँको ड्रडाउन अफसेट त्यस्तो कारणहरूले गर्दाखेरि फ्लेक्सिबिलिटी हुने कारणले तपाईँले अलिकति बढी प्रिमियम तिर्नुहुन्छ फिक्स भन्दा जहिले पनि अहिलेको मार्केटमा जहिले पनि त नहुनु, यो मार्केट अनुसार डिक्टेट हुने कुरा हो। अन द सेम एस्पेक्ट अब फिक्समा जाँदाखेरि चाहिँ तपाईँको रेट कम होला तर तपाईँलाई सब सर्टेन कुराहरू चाहिँ तपाईँले बेनिफिट पाउनुहुन्छ, जस्तै तपाईँलाई क्याप गरे होला एक वर्षमा कति एक्स्ट्रा तिर्ने, त्यो लोनलाई रिड्र गरेर नपाउने, जसमा अफसेट एट्याचमेन्ट गरेर नपाउने भन्ने कुराहरू पनि होला। अनि त्यो कुरा ब्याङ्कहरू फरक फरक हुन्छ। अब तपाईँले के पनि बुझ्नुपर्छ भन्दाखेरि एउटा कुरा चाहिँ तपाईँको सर्कमस्टान्सेसको हिसाबले तपाईँले एक्स्ट्रा रिपेमेन्ट गर्न सक्नुहुन्छ सक्नुहुँदैन, या कति ठाउँमा होला। हाम्रो दुइटा बरहरू हस्बेन्ड वाइफ होला, वाइफ अहिले मेटर्निटी लिभमा हुनुहुन्छ होला, या हस्बेन्ड कोरिया सेल्फ इम्प्लोइड भएर कामको लागि उहाँहरूलाई एक वर्ष डेढ वर्षलाई इन्कमको गाह्रो होला, हो त्यो कुरा पनि फ्याक्टर गर्नुपर्छ। अनि आफूले कति एक्स्ट्रा तिर्न सक्छ भन्दा पनि प्र्याक्टिकलिटी हुनुपर्छ। हेर्नुहोस् अहिलेको लेभलमा आई थिङ्क जब रेट लो छ हामीले के गर्न सक्नुपर्छ भन्दाखेरि एक्स्ट्रा रिपेमेन्ट गर्न सक्ने पोटेन्सियल हुनु पऱ्यो, किनभने तपाईँको जुन त्यो बफर भन्छौँ होइन इन्ट्रेस्ट रेटभन्दा अलिकति बढी तिरेर तपाईँले 6-7 महिनाको आफूलाई बफर राखेर रिपेमेन्ट सेभ गर्नुभयो भने आई थिङ्क यु विल डु गुड इन द लङ रन। अब तपाईँले अहिले नै त्यो रिपेमेन्ट तपाईँलाई गाह्रो भइरहेछ भनेपछि मेबी तपाईँलाई फिक्स रेट जान बेटर होला, किनभने तपाईँले अलिकति बफर पाउनुहुन्छ लो रेटको कारणले गर्दाखेरि, बरु आफ्नो रिपेमेन्ट चाहिँ भेरिएबलको जति राख्दाखेरि तपाईँलाई बेटर होला होइन। त्यही भएर चाहिँ पर्सनल सर्कमस्टान्सेसमा अलिकति फ्याक्टर गर्नुपर्छ जस्तो लाग्छ। तर डेफिनेटली अब दुइटै अप्सन हेर्नुहोस् होइन, अब आई थिङ्क फिक्स रेट चाहिँ अभियसली अहिले गर्दाखेरि चाहिँ हामीले राम्रो देख्छौँ, किनभने धेरै ब्याङ्कहरूले 3-4 years रेट मात्रै चेन्ज गरेको छ, अप टु 1-3 years अझ पनि रेटहरू हामीले राम्रै देख्छौँ। इभन बढाइसकेको ब्याङ्कहरूमा पनि देयर इज अ विन्डो अफ अपर्च्युनिटी, तपाईँले रेट लक गर्न सक्नुहुन्छ अहिले पनि, देयर इज अ गुड टाइम। यदि तपाईँहरूलाई लाग्छ कि फिक्स्डमा जाँदाखेरि हामीलाई बेटर हुन्छ, हामीले बजेटिङ गर्न सक्छौँ नेक्स्ट कपल अफ इयर्स भन्ने पनि, आई थिङ्क टाइम इज स्टिल गुड।
हजुर हस्, धेरै धेरै धन्यवाद विश्वासजी यो जानकारीको लागि अनि समयको लागि पनि।
धन्यवाद सुनिताजी, थ्याङ्क यू।
हस्, र उहाँ हुनुहुन्थ्यो आर्थिक सल्लाहकार विश्वास भट्टराई, र हामीले विभिन्न आर्थिक विषयवस्तुमा कुराकानी गरेका छौँ। र याद राख्नुहोस्, विश्वास भट्टराईसँग गरिएका कुनै पनि सम्पूर्ण कुराहरू चाहिँ एकदमै सामान्य प्रकारका जानकारीहरू मात्र हुन्, तपाईँको आफ्नो व्यक्तिगत जुन सिचुएसन रहेको छ अवस्थासँग फरक किसिमको चाहिँ सुझावहरू लागु हुन सक्दछ। त्यसैले आफू आफ्नो अवस्था अनुसार चाहिँ जे होस् अब सल्लाहकार आर्थिक सल्लाहकारहरूसँग तपाईँले सुझाव सक्नुहुनेछ। यो चाहिँ एकदमै सामान्य किसिमका जानकारी मात्र हुन्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।